کے ساتھ مناتے ہیں. یہ وہ نماز ہے جو مسجد میں ادا کی جانے والی نمازوں میں سب سے زیادہ مسلمانوں کو محبوب ہے, اور ایسے مسلمان بھی جو سارا سال نماز کے لیے مسجد میں نہیں پہنچتے, وہ اس جمعے کی نماز کی ادائیگی کے لیے مسجد آ جایا کرتے ہیں. اس لیے مساجد بھر جاتی ہیں, نمازی مساجد سے باہر جہاں جہاں تک ان کو توفیق ملتی ہے صفیں بچھا کر دور دور تک پھیل جاتے ہیں, اور سال بھر میں پڑھی جانے والی نمازوں میں سے یہ سب سے زیادہ پڑھی جانے والی نماز ہے. اس ضمن میں آج آپ یہ توقع رکھ رہے ہوں گے کہ جمعۃ الوداع کی برکتوں سے متعلق میں کچھ مضمون بیان کروں گا، لیکن میں اسی مضمون کو مکمل کرنا چاہتا ہوں جو میں نے گزشتہ جمعے میں شروع کیا تھا. اور بظاہر سرسری نظر سے آپ کو اس مضمون کا جمعۃ الوداع سے تعلق نظر نہیں آئے گا، لیکن جوں جوں میں بات کو آگے بڑھاؤں گا یہ بات کھلتی چلی جائے گی کہ دراصل اس مضمون کا جمعۃ الوداع سے ایک گہرا تعلق ہے. میں نے آپ کے سامنے کلمہ توحید اور کلمہ شہادت کا مضمون چھیڑا تھا. میں نے ذکر کیا تھا کہ لا الہ الا اللہ میں پیغام یہ ہے کہ اللہ تک پہنچنے سے پہلے اپنے ماحول، اپنے گرد و پیش، اپنے دنیا کے سارے تعلقات اور سارے نظریات کو کل عدم کرنا پڑتا ہے، اور جب کلیتاً ہر دوسری چیز پر فنا آ جائے، گویا کائنات انسان کے لیے باقی نہ رہے، تب وہ خدا تک پہنچنے کا اہل بنتا ہے، اور تب حقیقت میں پورے عرفان کے ساتھ وہ الا اللہ کا نعرہ لگا سکتا ہے. گویا ساری دنیا سے وہ منقطع ہو جاتا ہے اور اس دنیا کا کچھ بھی اس کے لیے باقی نہیں رہتا، اور سوائے ایک خدا کی ذات کے تو کچھ اور دکھائی نہیں دیتا. سوال یہ پیدا ہوتا ہے کہ کیا انسان اس کے بعد پھر اسی طرح زندگی گزارتا ہے، اور کیا پھر اس کے دنیا کے ساتھ تعلقات کبھی بحال نہیں ہوتے؟ اس کا جواب وہ محمد ان عبدہ و رسولوں میں ہے. امر واقعہ یہ ہے کہ جب انسان اللہ تعالیٰ کی طرف تبتل اختیار کر لے اور تمام دیگر کائنات کے وجود کو وجود دیکھتے ہوئے بھی محض ایک خیال اور وہمہ شمار کرنے لگے، جب اپنے تعلقات کے سارے دائرے اپنی ذات سے الگ کر دے اور سارے رشتے منقطع کر دے، اس کے بعد پھر وہ دنیا کی طرف کیسے رجوع کرے؟ اس کا جواب اس میں ہے کہ اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمدًا عبدہ ورسولہ. دنیا سے دوبارہ جو تعلقات قائم ہوتے ہیں وہ رسالت کے ذریعے قائم ہوتے ہیں، اور تعلقات کا ایک نیا مضمون پیدا ہوتا ہے. رسالت کے بغیر جو دنیا سے تعلقات ہیں ان کی کوئی بھی حقیقت نہیں، وہ محض فساد ہیں، وہ محض بنی نوع انسان کے تمام تعلقات کے دائروں میں فساد پیدا کرنے کا ذریعہ ہیں. اور رسالت کے بغیر بنی نوع انسان کے تعلقات، خواہ وہ فرد فرد کے درمیان ہو یا قوموں اور قوموں کے درمیان ہو، ان کی فساد کے سوا اور کوئی بھی حقیقت نہیں رہتی. بس رسالت کے مضمون کو نکالتے ہی تمام دنیا فساد اور ظلم سے بھر جاتی ہے. بس جب آپ اللہ تک پہنچتے ہیں اور گرد و پیش اور ماحول کو کلیتاً مٹا کر نابود کر دیتے ہیں، پھر خدا دوبارہ آپ کو اس دنیا کی طرف واپس بھیجتا ہے، مگر رسالت کے واسطے سے. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے وسیلے سے اس سے پہلے بھی مختلف رسول وسیلہ بنے، مگر آج اگر کوئی وسیلہ ہے تو صرف حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہے. بس ہمیں نئے تعلقات عطا ہوتے ہیں، اور اس مضمون پر جب آپ غور کریں تو آپ حیران رہ جائیں گے کہ خاوند کے بیوی سے تعلقات بھی وہی تعلقات ہیں اور جو محمد رسول اللہ صلی اللہ علیہ وسلم کی وساطت سے آپ کو ملتے ہیں اور آپ کے وسیلے سے آپ کو ملتے ہیں. اگر یہ وہ تعلقات نہ ہوں تو محض وہ فساد ہے اور کوئی امن نہیں ہے ان تعلقات میں، کوئی تسکین کی ضمانت نہیں ہے. باپ کو بیٹی کے ساتھ جو تعلقات نصیب ہوتے ہیں وہ بھی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی رسالت کے وسیلے سے عطا ہوتے ہیں. باپ کو بیٹے کے ساتھ جو تعلقات عطا ہوتے ہیں وہ بھی اسی وسیلے سے ملتے ہیں. बेटियों को माओं के साथ और बापों के साथ और बहनों को भाइयों के साथ और भाइयों को भाइयों के साथ और बहनों के साथ, चाचाजात भाइयों के ताल्लुकात हों या खालाजात भाइयों के ताल्लुकात हों या रिश्ते करीब के रिश्तों के ताल्लुकात हों या दूर के रिश्तों के ताल्लुकात हों, ख़ानदानी ताल्लुकात को जितना चाहें आप फैला लें, हर ताल्लुकात में आपके लिए रसालत की तरफ से एक पैगाम होगा और उन ताल्लुकात का एक तसव्वुर आपके सामने रखा गया है। फिर वो ताल्लुकात रिश्तों से बाहर निकल जाएं और मालिक और ममलूक के दरमियान हों, आका और मुलाजिम के दरमियान हों, या एक इंसान के दूसरे इंसान के साथ हों, महल्लादारी के ताल्लुकात हों या शहरी हकूक से ताल्लुक रखने वाले ताल्लुकात हों, बैनुल अक्वामी ताल्लुकात हों, आप इस मज़मून को जितना चाहें फैलाते चले जाएं, ज़मीन के किनारों तक नज़र डाल लें, वही ताल्लुकात आपको सही ताल्लुकात दिखाई देंगे जो हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की रसालत के वसीले से आपको अता होते हैं। बस ला इलाहा का मज़मून पहले सारी दुनिया को बातिल करके आपकी नज़र से गायब कर देता है। इल्लल्लाह का मज़मून आपको खुदा की तरफ लौटाता है और खुदा के सिवा और कोई हस्ती बाकी नहीं रहती। फिर खुदा की तरफ से आपको दुनिया में ऐसे रास्ते से लौटाया जाता है जो रसालत का रास्ता है, और उस रास्ते से जो नए ताल्लुकात अता होते हैं वही जन्नत का, उसी का नाम जन्नत है। तमाम दुनिया में जितनी भी खराबियां हैं वो इन ताल्लुकात को छोड़कर उनसे अलग ताल्लुकात कायम करने के नतीजे में हुआ करती है। अब ये मज़मून तो बहुत ही वसी है, इसकी तफासील में तो मैं यहाँ नहीं जा सकता, लेकिन मैं आपको ये बताता हूँ कि जब तक हम कलमा तौहीद और कलमा शहादत के इस मज़मून का इरफान हासिल करके अपनी ज़िंदगियों में एक नया इनकलाब पैदा नहीं करते, हम बनी नौ इंसान के लिए वो मुफीद वजूद नहीं बन सकते जिसकी खातिर हमें पैदा किया गया है। कुंतुम खैरा उम्मतिन उखरजत लिन्नास, ए मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की उम्मत, तुम उन तमाम उम्मतों में सबसे बेहतर हो जो आज तक बनी नौ इंसान के फ़ायदे के लिए निकाली गई थी, क्योंकि तुम खालिसतन उनकी बहबूद के लिए वक्त हो। बस जब तक ये उम्मत का रिश्ता मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के साथ है उस वक्त तक तुम खैर उम्मत कहलाओगे। जहाँ जहाँ इन रिश्तों में रखने पड़ेंगे, जहाँ जहाँ इन रिश्तों में कमजोरियाँ वाक़ होंगी, वहाँ वहाँ आपका खैर उम्मत होना मशकूक और मजरूह होता चला जाएगा। अब फिर हकीकत खैर उम्मत कहलाने के मुस्तहिक बाकी नहीं रहेंगे। बस ये जुमा जो हमारे लिए एक और भी अहमियत रखता है, यानी अहमदियत की नई सदी का के पहले रमज़ान का आखिरी जुमा है। इस जुमे में मैंने सोचा कि आपको यही नसीहत करूं कि कलमा शहादत के मज़मून को खूब अच्छी तरह समझ लें और उस पर कायम हो जाएं, और इस मज़मून की अगर से तफासील में जाने का वक्त तो नहीं, लेकिन चंद बुनियादी बातें मैं आपके सामने ज़रूर रखूंगा। रसालत की रूह और रसालत की जान क्या है? सबसे पहली चीज़ उसमें सदाकत है, और दूसरी चीज़ अमानत है। कोई रसूल रसूल बन नहीं सकता जब तक वो खालिसतन सच्चा और अपने नफ्स की गहराई में सच्चा ना हो, जब तक उसके वजूद का ज़र्रा ज़र्रा सच्चाई पर मबनी ना हो उस वक्त तक वो रसूल बनने का अहल नहीं हुआ करता। इसी तरह उसके लिए अमीन होना ज़रूरी है, अमानतदार होना ज़रूरी है, क्योंकि दुनिया में जितने पैगाम इंसान दूसरे तक पहुंचाया करता है उन पैगामों में इन दो बुनियादी सिफात का होना ज़रूरी है, वरना वो पैगाम बिगड़ जाया करते हैं। बस रसालत के इंतखाब में अल्लाह ताला की नज़र ऐसे वजूद पर पड़ती है जो सच्चाई में भी कामिल हो और अमानत में भी कामिल हो, और इन दो पहलुओं से हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम बचपन ही से मशहूर थे। आप सदूक भी कहलाते थे, सिद्दीक़ भी कहलाते थे और अमीन भी कहलाते थे। सारा अरब गवाह था कि अरब में इससे बढ़कर सच्चा बच्चा कभी पैदा नहीं हुआ और इससे ज्यादा अमानतदार बच्चा कभी पैदा नहीं हुआ। इसलिए बचपन से बड़ी उम्र तक बेशतर इसके कि आपको रसालत अता हो, आप अरब में एक सच्चे इंसान और एक अमानतदार यानी अमीन इंसान के तौर पर मशहूर और मारूफ थे। बस हजरत अब्दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की वसातत से आपको जो बनी नौ इंसान के साथ ताल्लुकात अता होने हैं उनमें ये दो ताल्लुकात ऐसे हैं जिनको सबसे ज़्यादा अहमियत हासिल है। अगर जमात अहमदिया सच्चाई को छोड़ दे और अपने छोटों, अपने बड़ों, अपने मर्दों, अपनी औरतों में सच्चाई के मजमून को कसरत के साथ दिन रात आम ना करती रहे तो खतरा है कि वक्त के गुजरने के साथ हम सच्चाई की के आला मेयार पर कायम नहीं रहेंगे। इसीलिए बसा औकात जब बच्चों में भी मैं देखता हूँ कि मजाक के तौर पर उनसे कहा जाता है कि कोई बात नहीं ये यूं कह दो या यूं कह दो तो उससे मुझे बड़ा सदमा पहुँचता है, बहुत तकलीफ होती है। और मैं बच्चों को प्यार से समझाता हूँ कि मजाक में भी झूठ को इस्तेमाल ना करें। बचपन में हम भी बातें बयान करते वक्त मुबालगा आमीजी में मुबतला हो जाया करते थे, लेकिन अब जब मैं नज़र डालकर देखता हूँ तो मैं महसूस करता हूँ कि उस वक्त भी ये गलती थी और आइंदा नस्लों को अगर हम ये करने देंगे तो वो भी गलती होगी। लताइफ में वो लताइफ जो लताइफ की खातिर बयान हुए होते हैं उनका वाकयात से ताल्लुक नहीं होता। कहानियों में जो कहानियों की खातिर बयान की जाती हैं और उनका हकायक से कोई ताल्लुक नहीं होता, सच और झूठ के मज़मून का कोई दखल नहीं है। इसलिए गलतफहमी से इन उमूर को पेश नज़र इन उमूर की तरफ अपनी तवज्जो न ले जाएं। मेरी मुराद ये नहीं है कि आप कोई लतीफ़ा एक दूसरे के सामने बयान न करें इस ख्याल से कि यह पता नहीं सच्चा था या झूठा था। कहानियां भी सच और झूठ के मजमून से अलग हुआ करती हैं, लताइफ भी सच और झूठ के मजमून से अलग हुआ करते हैं, मगर जब आप अपने भाई, अपने दोस्त के मुतल्लिक लोगों को हंसाने की खातिर वो ऐसी बात बयान करते हैं जिसमें मुबालगे का पहलू दाखिल करना पड़ता है वरना लोग हंसेंगे नहीं, उसके नतीजे में आप दो गुनाहों के मुर्तकिब हो जाते हैं। एक तो ये कि आपने झूठ बोला और झूठ से जो नफरत चाहिए उस नफरत का आपने उस तरह ख्याल नहीं रखा जिस तरह एक सच्चे मोमिन को रखना चाहिए। और जब एक दफ़ा काबिल नफरत चीज़ों से ताल्लुकात कायम हो जाएं तो फिर वो ताल्लुकात बाज़ दफ़ा ख़तरनाक सूरत भी अख्तियार कर जाया करते हैं। बस काबिल नफरत चीज़ें छोड़ने के लिए हुआ करती हैं, उनकी हर शक्ल छोड़ने के लिए हुआ करती है, थोड़ी भी छोड़ने के लायक हुआ करती है और ज्यादा भी छोड़ने के लायक हुआ करती है। इसीलिए फुकहा ने जो हुर्मत शराब का मज़मून बयान किया है उसमें वो कहते हैं कि जिस चीज की कसरत आपको नशा पैदा कर दे उसकी किल्लत भी हराम है, जिसका ज्यादा बुरा है उसका कम भी हराम है। बस झूठ को हराम चीजों में सबसे ज्यादा हराम समझे। शराब झूठ के मुकाबले पर कोई भी हैसियत नहीं रखती, लेकिन अजीब हालत है कि बहुत से ऐसे लोग जो शराब के तसव्वुर से भी घबराते हैं और किसी को अगर वो शराब की आदत में मुब्तला देखें तो समझते हैं कि उसके ऊपर जहन्नम लाजिम हो चुकी है। झूठ से परहेज में वो शिद्दत नहीं रखते और सच्चाई का वो एहतराम नहीं रखते। इसलिए सबसे बड़ा जहाद जो इस सदी के सर पर आपको करना है वो झूठ के खिलाफ है, वरना आप रसालत के साथ वफादारी का हक अदा नहीं कर सकते। आपके सारे ताल्लुकात पर इस चीज ने असरअंदाज होना है और तमाम बड़ी नौ इंसान को जो आपने नए ताल्लुकात अदा करने हैं यानी हजरत अकदस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के वसीले से आपने नए ताल्लुकात अदा करने हैं उन्हें सबसे ज्यादा अहमियत सच्चाई को है, क्योंकि रसालत के इंतखाब में अल्लाह ताला सबसे ज्यादा अहमियत सच्चाई को देता है। پھر دوسرا حصہ امین ہونے کا ہے. اگر ہم ایک دوسرے کے اموال کے امین نہیں ہیں, اگر ہم ایک دوسرے کی عزتوں کے امین نہیں ہیں, اگر ہم پیغاموں کے امین نہیں ہیں, تو جوں جوں وقت گزرتا چلا جائے گا ہماری قدریں تبدیل ہوتی چلی جائیں گی, ملاوٹیں پیدا ہونی شروع ہو جائیں گی, چیز خالص نہیں رہے گی. بس جس طرح دودھ کی حفاظت اس طرح کی جاتی ہے کہ اس میں کوئی دوسری چیز نہ مل جائے, اسی طرح سب سے زیادہ پیغام محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی حفاظت کی ضرورت ہے, تاکہ انسانی نفس کی ملونی اس پیغام میں شامل نہ ہو جائے, اور اس پیغام کی حفاظت کے ساتھ ساتھ اس پیغام کے نتیجے میں جو انسانی تعلقات قائم ہوتے ہیں ان کو, ان کی حفاظت کی ضرورت ہے, اور ان کی پاکیزگی کی حفاظت کی ضرورت ہے. اور امین ہونا ہمارے لیے تقریباً روزانہ آزمائشیں لے کر آتا ہے, کیونکہ بعض امانتوں میں ہم سمجھتے ہیں کہ بہت ہی مقدس امانتیں ہیں, ان کو چھیڑ ڈالنی چاہیے, لیکن بعض امانتوں میں ہم بے پرواہ ہو کر خیانتیں شروع کر دیتے ہیں, اور یہ نہیں سوچتے کہ بنیادی طور پر جب آپ کسی ایک پہلو سے بھی خائن بننا شروع ہو جائیں تو امین سے آپ کے تعلقات ٹوٹ جاتے ہیں. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم سے آپ کی محبت اور عشق کے اوپر حرف آ جاتا ہے. بس جب اموال آپ کے سپورٹ کیے جائیں اور آپ امین نہ رہیں, جب آپ لوگوں سے اموال اس نیت سے لینا شروع کر دیں کہ ہم جب چاہے جب موقع ملے گا اس میں سے کچھ استعمال بھی کر لیں گے, شرط یہ ہے کہ اس کو پتہ نہ چلے, تو پھر یہ معاملات آگے بڑھتے ہیں. پھر اس کے بعد انسان خائن سے ڈاکو بننے لگتا ہے, پھر غاصب ہو جاتا ہے, پھر عام آدمیوں کے حق کسب کرنے کے علاوہ مظلوموں اور محروموں کے حق مارنے لگتا ہے, کمزوروں کے حق مارنے لگتا ہے. آج کل تیسری دنیا میں جو کچھ ہو رہا ہے وہ اسی خیانت کی تصویریں ہیں جو دن بدن زیادہ بھیانک ہوتی چلی جا رہی ہیں, زیادہ سیاہ ہوتی چلی جا رہی ہیں, زیادہ مکروہ ہوتی چلی جا رہی ہیں. اور خصوصاً تیسری دنیا کے ممالک میں تو بددیانتی سے گلی گلی, شہر شہر, گھر گھر بھر گئے ہیں. کوئی کسی زندگی میں کسی جگہ بھی, زندگی کے کسی پہلو میں کسی جگہ بھی تسکین اور توانیت نہیں ہے, اعتماد اٹھ گئے ہیں, اس لیے کہ کم و بیش ہر شخص خائن بن چکا ہے. بس خیانت کا مضمون بھی بہت ہی اہمیت رکھتا ہے, یعنی خیانت سے بچنے کا مضمون اور امانت پر قائم رہنے کا مضمون غیر معمولی اہمیت رکھتا ہے. بس حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی یہ دو بنیادی صفات ایسی ہیں جن کو اپنی جان سے بھی زیادہ عزیز رکھنا ہوگا. جس طرح ظفر نے کہا تھا کہ میں نے چاہا تھا اس کو کہ روک رکھوں, میری جان بھی جائے تو جانے دوں, اس طرح ان دو صفات حسنہ سے چمٹ جائیں اور وابستہ ہو جائیں. اگر آن حضرت صلی اللہ علیہ وسلم سے سچی محبت ہے تو وہ یہ سوچیں کہ وہ کیوں محبوب وجود بنے. یہ دو بنیادی صفات تھیں جو محمد کی تخلیق کا آغاز بن گئی, ان کے ساتھ محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی مٹی گوندی گئی ہے. یہ وہ خمیر ہے جس سے حضور اکرم صلی اللہ علیہ وسلم کی رسالت تشکیل پائی ہے. بس اس خلاصے کو اپنا حرز جان بنا لیں, اپنے وجود میں, اپنے رگ و پے میں داخل کر لیں, کیونکہ آپ نے باقی دنیا کو اور آئندہ آنے والی دنیا کو بہت سے پیغام پہنچانے ہیں, بہت سی نیک خصلتیں ان کی نسلوں میں منتقل کرنی ہے اور نسل بعد نسل منتقل کرنی ہے. آپ کو خدا نے وہ مقام عطا کیا ہے کہ اس صدی کے سر پر آپ کھڑے ہیں, اور یہ بہت بلند مقام ہے اور بہت ذمہ داری کا مقام ہے. بس اس خطبۃ الوداع میں, یہ جمعۃ الوداع کا خطبہ ہے, میں آپ کو سچائی اور امانت کی طرف خصوصیت کے ساتھ بلاتا ہوں، اور یہ دو چیزیں جب آپ کی ذات میں اکٹھی ہو جائیں تو آپ لازماً مسلم بن جاتے ہیں، کیونکہ مسلم کی جو تعریف آن حضرت صلی اللہ علیہ وسلم نے فرمائی ہے وہ یہ ہے کہ آپ کی ذات سے کسی دوسرے کو کوئی خطرہ نہ رہے، کوئی گزند نہ پہنچے۔ امر واقعہ یہ ہے کہ اگر آپ سچائی پر قائم ہوں اور اگر آپ امین ہو جائیں تو دنیا کی کوئی طاقت آپ سے خوف نہیں کھا سکتی، ان معنوں میں خوف نہیں کھا سکتی کہ آپ سے کوئی گزند ان کو نہیں پہنچے گا، آپ پر قابل اعتماد اس کو پیدا ہو جائے گا۔ ہاں دوسرے معنوں میں آپ سے خوف کھا سکتی ہے، آپ کی عظمتوں سے خوف کھا سکتی ہے، اس بات سے خوف کھا سکتی ہے کہ ان دو قوتوں کے ساتھ جو آپ کے وجود میں شامل ہو چکی ہیں آپ نے لازماً غالب آنا ہے، کیونکہ سچائی اور امانت کو کبھی شکست نہیں ہوا کرتی۔ اس پہلو سے آپ پر لازم ہے کہ ان دو صفات کو پکڑ کر بیٹھ جائیں، تب آپ سچے معنوں میں مسلم بن جائیں گے۔ کہ ساری دنیا شور مچاتی چلی جائے کہ آپ غیر مسلم ہیں، غیر مسلم ہیں، غیر مسلم ہیں، خدا کے فرشتے ان آوازوں کو لعنت کے ساتھ رد کرتے چلے جائیں گے، کیونکہ محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی رسالت کی دو بنیادی صفات جن لوگوں میں ہیں ان کو تمام دنیا کو شور و غوغا بھی غیر مسلم نہیں بنا سکتا۔ مسلم وہ ہے جس کے وجود سے امن وابستہ ہے، سلامتی وابستہ ہے، اور اپنوں کا امن اور اپنوں کی سلامتی بھی وابستہ ہے، اور غیروں کا امن اور غیروں کی سلامتی بھی وابستہ ہے۔ چند دن ہوئے سلمان رشدی کے ذلیل ناول کے سلسلے میں ایک ڈنمارک سے آنے والے صحافی نے میرا انٹرویو لیا، ضمناً بہت لمبا انٹرویو تھا، آج انہیں کے ساتھی آئے ہیں اور وہ تصویریں کھینچ رہے ہیں۔ اس ضمن میں اسلام کی امانت کی بات بھی آئی اور اسلام کی سلامتی کی بات بھی آئی۔ میں نے اس سے کہا کہ یہ ایسا جاہل انسان ہے اور مغرب کی لاعلمی اور جہالت سے فائدہ اٹھا رہا ہے یہ کہہ کر کہ اسلام میں پابندیاں بہت ہیں، اسلام یہ بھی بتاتا ہے کہ دائیں ہاتھ سے یہ کرو اور بائیں ہاتھ سے وہ کرو، اور یہ تفریق کرتا ہے اور ایسی ایسی باریک باتوں میں دخل دیتا ہے کہ کسی انسان کے لیے زندگی اجیرن ہو جائے، یہ کیا مطلب ہے، یہ تو مصیبت ہے۔ یہ تاثر آزاد منش مغرب کے ذہن پر جب نقش ہوتا ہے تو اسلام کو قبول کرنے، اسلام کو قبول کرنے کی راہ میں شدید تردد پیدا ہو جاتا ہے، کیونکہ یہ لوگ آزادیوں کے قائل، فرضی آزادیوں کے قائل ہو چکے ہیں، اخلاقی آزادیوں کے قائل ہو چکے ہیں، جسے عام اردو محاورے میں کہتے ہیں مادر پزر آزاد شخص۔ تو اب نئی نسلوں میں خصوصاً مغرب میں مادر پزر آزادی کا ایک تصور قائم ہو رہا ہے، ان کو اسلام سے متنفر کرنے کے لیے ایک یہ بھی کہا جائے کہ اسلام تو آپ کی روزمرہ کی آزادی میں دخل دیتا ہے، آپ کچھ کوئی حرکت نہیں کر سکتے جب تک پہلے محمد مصطفیٰ صلی اللہ علیہ وسلم سے پوچھ نہ لیں کہ حرکت کیسے کرنی چاہیے۔ چنانچہ دائیں اور بائیں کا فرق، یہ چیزیں بھی اس نے تمسر کے ساتھ بیان کی ہیں۔ میں نے کہا میں آپ کو بتاتا ہوں کہ ان کا فلسفہ کیا ہے، تب آپ سمجھیں اور غور کریں، تب آپ کو پتہ چلے گا کہ کیسے مسلم بنتا ہے، اور اس کے نتیجے میں آیا آپ کی آزادی پہ حرف آتا ہے یا آپ کی روزمرہ کی زندگی میں سلاست اور صفائی اور پاکیزگی پیدا ہوتی ہے۔ میں نے کہا آج کی دنیا سائنس کی دنیا ہے اور یہاں اسپیشلائزیشنز کے دور ہیں، اور اس قدر زور ہے اسپیشلائزیشن کا کہ اس بارے میں لطیفے بھی گھڑ لیے گئے ہیں۔ چنانچہ کہا جاتا ہے کہ ایک شخص نے کسی سے ڈاکٹر کے طور پر تعارف کرایا، تو اس نے کہا ڈاکٹر ٹھیک ہے لیکن کیسا ڈاکٹر، ڈیوینیٹی کا یا سائنس کا، اگر سائنس کا ہے تو کیمسٹری کا یا فزکس کا یا کسی فلسفی کا یا علم الابدان سے تعلق رکھنے والا ڈاکٹر، شفا سے تعلق رکھنے والا ڈاکٹر، ڈاکٹر کیا مطلب بتاؤ تو صحیح۔ اس نے کہا نہیں علم الابدان یعنی شفا سے تعلق رکھنے والا ڈاکٹر۔ تو اس نے پھر پوچھا کہ یہ بھی تو بڑا وسیع مضمون ہے، وہ فزیشین ہے یا سرجن ہے، جراح ہے یا عام طبیب ہے، اس وہ بھی تو پتہ ہونا چاہیے۔ تو انہوں نے کہا یہ جراح ہے۔ کہا جراحی کا مضمون بھی تو بہت وسیع ہے، جسم کے کس حصے سے تعلق رکھنے والے جراح ہیں؟ اس نے کہا آنکھ ناک اور گلا، یا کان، آنکھ ناک اور کان. اس نے کہا آنکھ ناک اور کان وہ تو پرانے زمانے کی باتیں ہوئیں، اب تو یہ معلوم ہونا چاہیے کہ آنکھ سے تعلق ہے ان کا یا ناک سے یا کان سے. اس نے جواب میں کہا کہ ناک سے تعلق ہے. تو پھر اس نے پوچھا کہ کس نتھنے سے؟ اگر ناک سے تعلق ہے تو نتھنے کی بھی تو اسپیشلائزیشن ہوگی. یہ وہ بظاہر ایک لطیفہ ہے، لیکن امر واقعہ یہ ہے کہ جدید ترین رجحانات اسپیشلائزیشن کی طرف ہیں، اور جتنا زیادہ انسانی عقل اور فکر اور تدبر آگے بڑھتا ہے اتنا ہی وہ اسپیشلائزیشن کی طرف مائل ہوتا چلا جاتا ہے. اسلام وہ مذہب ہے اور وہ شاندار مذہب ہے اور تمام مذاہب میں ایک ہے جس نے انسان کو اسپیشلائزیشن سکھائی، اور اسی میں مسلمان کے کا مسلمان ہونا دکھائی دیتا ہے. یعنی مسلم ہے اس سے آپ کو امن ہے، اس سے آپ کو کوئی خطرہ نہیں. میں نے کہا جب میں آپ سے دائیں ہاتھ سے مسابقہ کرتا ہوں، چونکہ میرے آقا محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے مجھے بتایا ہے کہ دائیں ہاتھ سے کوئی گندی چیز نہیں پکڑنی، اس لیے میں آپ کے لیے ایک امین کے طور پر، آپ کو مجھ سے کوئی خوف نہیں. آپ بے تکلفی سے ہاتھ بڑھا کر میرے دائیں ہاتھ کو تھام سکتے ہیں، جانتے ہوئے کہ محمد مصطفیٰ کا غلام ہے، لازماً یہ ہاتھ صاف ہو. لیکن آپ نے نہ دائیں کی تمیز سیکھی نہ بائیں کی تمیز سیکھی. ہو سکتا ہے آپ دائیں ہاتھ سے طہارت کر کے آئے ہوں، دائیں ہاتھ سے ناک صاف کیا ہو، دائیں ہاتھ سے کوئی گند اٹھایا ہو، کسی کتے کے منہ میں ڈالا ہو. مجھے تو آپ سے کوئی امن نہیں ہے. اخلاق کی خاطر اور تہذیب کی خاطر مسافر تو میں کرتا ہوں، لیکن واپس جا کر میں اس ہاتھ سے کھانا نہیں کھا سکتا جب تک اسے اچھی طرح صاف نہ کر لوں. تو یہ ہے مقام محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. آپ نے ہمیں انسانیت کی اعلیٰ اقدار سکھائی ہے، آپ نے ہمیں عظیم الشان تہذیب عطا کی ہے. یہ جاہل اور بے وقوف اور سفلی لوگ اپنی کم فہمی کی وجہ سے اگر ان پر ان باتوں پر ہنستے ہیں تو ان کو ہنسنے دو. آپ امین بنائے گئے ہیں، اور یہ ہے امانت کا مقام کہ کوئی شخص آپ سے خوف نہیں کھائے گا، کیونکہ اس کی عزت آپ کے ہاتھوں میں محفوظ ہوگی، اس کی شرافت آپ کے ہاتھوں میں محفوظ ہے، اس کا نام آپ کے ہاتھوں میں محفوظ ہے، اس کی ملکیت آپ کے ہاتھوں میں محفوظ ہے، اس کے بچے، اس کی بیٹیاں، اس کی بیوی، اس کے اور عزیز سارے آپ کے ہاتھوں میں محفوظ ہیں، اس کی ملکیتیں ہر قسم کی آپ کے ہاتھوں میں محفوظ ہیں. کوئی خطرہ آپ کی طرف سے نہیں. یہاں تک کہ ہاتھ سے ہاتھ جب ملاتا ہے تب بھی وہ جانتا ہے کہ ایک محمد مصطفیٰ کے غلام کے ساتھ ہاتھوں سے میں ہاتھ ملا رہا ہوں، اور مجھے اس سے بھی کوئی خطرہ نہیں. یہ ہے وہ پیغام جو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے اپنی زندگی کے آخری حج کے خطبہ میں دیا تھا، اور اس پیغام کو حجت الوداع کے خطبے کے طور پر ہم تمام دنیا کے مسلمان خوب جانتے ہیں، لیکن اس حد تک جانتے ہیں کہ ان کو علم ہے کہ ایک پیغام تھا. اس حد تک نہیں جانتے کہ اس پیغام کا مقصد یہ تھا کہ یہ پیغام ہماری زندگیوں میں داخل ہو جائے، ہمارے خون میں دوڑنے لگے، ہمارے رگ و پہ میں سرایت کر جائے. اس پہلو سے بدقسمتی سے آج مسلمان بالکل غافل ہوا پڑا ہے. آپ نے اس قدر کو دوبارہ زندہ کرنا ہے. آپ نے اس پیغام کی اہمیت کو اپنی زبان سے نہیں، اپنی اعمال سے دنیا کو پہنچانا ہے، اور محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے غلاموں کو بھی دوبارہ اس پیغام کی طرف واپس لے کے آنا ہے. یہ وہ کام ہے جو اس صدی کا، جو آپ کے سامنے پھیلی پڑی ہے، سب سے زیادہ اہم کام ہے. اس لیے میں حجت الوداع کے خطبے میں سے چند اقتباسات آج آپ کے سامنے رکھنا چاہتا ہوں، اور اس سے آپ سمجھیں گے کہ در حقیقت امانت سچائی کیا ہوتی ہے، امانت کیا ہوتی ہے، اور اسلام کس کا نام ہے، اور آن حضور صلی اللہ علیہ وآلہ وسلم بنی نو انسان سے جدا ہونے سے پہلے، اپنے رفیق اعلیٰ کی طرف لوٹنے سے پہلے جو آخری نصیحت ہمیں کر گئے ہیں، उस नसीहत का एहतराम जितना भी मुमकिन है तसव्वुर में उतना करना हर आशिक़ मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का फ़र्ज़ है। उसके बगैर उसके इश्क का दावा सच्चाई साबित नहीं हो सकता। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये इस खुतबे में से वो मज़मून मैं आपके सामने रख रहा हूँ जिसका इस खुतबे के बयान करदा मज़मून से ताल्लुक़ है। फरमाया, अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नतूबु इलैह व नऊज़ु बिल्लाहि मिन शुरूरि अन्फुसिना व मिन सय्यिआति अमालिना मन यहदिहिल्लाहु फला मुदिल्ला लहू व मन युदलिलहु फला हादिया लहू। कि तमाम तारीफ़ें सिर्फ खुदा के लिए हैं, मैं अब उर्दू दोबारा तर्जमा ही पढ़ के सुनाऊँगा आपको। तमाम तारीफ़ें सिर्फ खुदा ही के लिए हैं जिसकी हम तारीफ़ करते हैं, उसी से मदद चाहते हैं, उसी से तौबा और इस्तग़फ़ार करते हैं। हम अपने नफ्सों और अपने आमाल की बुराइयों से खुदा की पनाह में आते हैं। ये दुआ जो आहज़र सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त मांगी, इसके पीछे जो जज्बा था उसका आप तसव्वुर भी नहीं कर सकते। मगर जिस हद तक तसव्वुर मुमकिन है उसको मरहूज़ रखकर आज आप इस दुआ में शामिल हो जाएं और दिल की गहराइयों से इस दुआ को आजाना खुदा के हजूर इस तरह पेश करें गोया आप रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के पीछे आपके साथ इस दुआ को दोहरा रहे हैं। तमाम तारीफ़ें सिर्फ खुदा ही के लिए हैं जिसकी हम तारीफ़ करते हैं, उसी से मदद चाहते हैं, उसी से तौबा व इस्तग़फ़ार करते हैं। हम अपने नफ्सों और अपने आमाल की बुराइयों से खुदा की पनाह में आते हैं। कितना अजीम शान कलाम है, हम अपने नफ्सों और अपने आमाल की बुराइयों से खुदा की पनाह में आते हैं। दुनिया में जितनी बुराइयां फैलती हैं वो इंसानी नफूस की बुराइयां उछल कर बाहर निकला करती हैं और दुनिया के लिए दुख का मुझे बन जाया करती हैं। बस फरमाया कि दूसरों को ना देखो, तुम अपनी बुराइयों से खुदा की पनाह मांगो। अगर तुम अपनी बुराइयों से खुदा की पनाह में आ जाओगे तो सोसाइटी तुम्हारी बुराइयों से पनाह में आ जाएगी। इसके बगैर सोसाइटी की निजात का और कोई रास्ता नहीं। हम अपने नफ्सों और अपने आमाल की बुराइयों से खुदा की पनाह में आते हैं। जिसको खुदा हदायत दे उसे कोई गुमराह करने वाला नहीं। बस आप मुसलमान हो जाएं तो दुनिया की कोई ताकत आपको गैर मुस्लिम करार नहीं दे सकती, और जिसको वो गुमराह कर दे उसे कोई हदायत देने वाला नहीं। गुमराह शख्स के मुतल्लिक सारी दुनिया और सारी दुनिया की हुकूमतें अपनी आवाज की बुलंद तरीन कुव्वत के साथ ये ऐलान करें कि ये सच्चा मुसलमान है, अगर खुदा के नजदीक वो नहीं होगा तो वो नहीं बन सकता। मैं गवाही देता हूं कि कोई माबूद नहीं सवा खुदा के जो अकेला है, उसका कोई शरीक नहीं। और मैं गवाही देता हूं कि मोहम्मद उसका बंदा और उसका रसूल है सल्लल्लाहु अलैहि वसल्लम। ये सबसे ज्यादा अजीमुशान गवाही जो दी गई है वो हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की अपनी जुबान से थी, और ये हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम हज विदा के मौके पर खुद गवाही दे रहे थे। मैं गवाही देता हूं, आप फरमा रहे थे कि मोहम्मद उसका बंदा और उसका रसूल है। ऐ अल्लाह के बंदो, मैं तुमको ताकीद करता हूं और उभारता हूं कि तुम उसकी अतात करो। मैं नेकी से इब्तदा करता हूं, फिर उसके बाद ऐ लोगो तुम मेरी सुनो, मैं तुमको खोल कर बताता हूं कि शायद इस साल के बाद इस जगह मुझसे तुम फिर मुलाकात ना कर सको। ऐ लोगों, तुम्हारे आपस के खून और माल तुम पर हराम हैं, यहां तक कि तुम अपने रब से जा मिलो। जिस तरह ये दिन तुम्हारा ये शहर, जिस तरह से ये दिन और तुम्हारा ये शहर और तुम्हारा ये महीना हराम यानी बुजुर्ग है, देखो मैंने हक के तबलीग अदा कर दिया। ए अल्लाह, तू भी गवाह रहना। बस जिसके पास जिसकी कोई अमानत हो उसको उसके मालिक को पहुंचा दे। जिसके पास जिसकी कोई अमानत हो उसको उसके मालिक तक पहुंचा दे। बहुत ही अजीम शान और वसी मज़मून है। खुदा ने हमें आपस के ताल्लुकात में अमीन मुकर्रर फरमाया हुआ है और जिसका जो हक है उस तक पहुंचाना ये अमानतदारी है। और ये वो आखिरी पैगाम है जिसमें हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इसे सबसे नुमाया करके आपके सामने रखा। बस जिसके पास जिसकी कोई अमानत हो उसको उसके मालिक को पहुंचा दे। जहलियत का तमाम सूदी कारोबार आज से ममनू करार पाता है। फिर औरतों से ताल्लुकात के मुतालिक और औरतों के मर्दों पर हकूक और मर्दों के औरतों पर हकूक से मुतालिक आपने नसीहत फरमाई। और चूंकि इस ज़मन में जमात में अभी से बहुत सी कमजोरियां दाखिल हो चुकी हैं जो इंतहाई तकलीफ का मौजिब बनती हैं, इसलिए खसूसियत के साथ मैं इस हिस्से को आपके सामने रखता हूँ। आपने फरमाया लोगों औरतों के तुम पर हकूक हैं और तुम्हारे औरतों पर हकूक हैं। वो तुम्हारे उन पर तुम्हारे ये हकूक हैं कि वो तुम्हारे बिस्तरों पर किसी दूसरे को न सोने दें और तुम्हारी इजाज़त के बगैर ऐसे लोगों को घरों में ना आने दें जिनको तुम नापसंद करते हो और बेहयाई की बातें ना करें। अगर वो ऐसा करें तो तुम उनको जुदा कर सकते हो, अलग सुला सकते हो और नरम मार मार सकते हो, सख्त नहीं। हज़रत सल्लल्लाहु अलैहि वसल्लम को जैसी शफ़क़त थी औरतों पर, इतनी बड़ी बुराई बयान करने के बावजूद जब मार की इजाज़त दी तो फरमाया नरम मार मार सकते हो, सख्त मार नहीं। बस अगर वो बाज आ जाएं और तुम्हारी ताबेदार हो जाएं तो तुम पर उनकी खुराक, उनका पहनावा नेकी और मुकर्रा तरीक पर वाजिब है। फिर देखिए किस शफ़क़त के साथ हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम औरतों की जिम्मेदारियों को अदा करने की तरफ मुतवज्जे फरमाते हैं। फरमाते हैं तुम्हारे पास औरतें मजबूर आती हैं, बेख्तियार और बेबस होती हैं, माँ बाप अपने घरों से रुख्सत कर देते हैं और तुम्हारे सुपुर्द कर देते हैं। ये भी दरअसल अमानत का मज़मून है। वो जो माँ बाप के घर नाज़ो नाम से पलती थी वो तुम्हारे पास बेबस और मजबूर होकर आ जाती हैं। अब तुम उनके अमीन हो जो खुद कुछ नहीं कर सकती, तुम उनको खुदा की अमानत के तौर पर हासिल कर सके हो। बज़ाहिर मज़मून माँ बाप की अमानत से शुरू हुआ है लेकिन हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने इसको आखिरी मुकाम तक पहुंचा दिया है। तुम्हारा बेबस होकर आई, तुम उनके अमीन हो, मगर याद रखो तुम उनको खुदा की अमानत के तौर पर हासिल कर सके हो क्योंकि खुदा की इजाजत से आई है और खुदा के बनाए हुए कवानीन के ताबे आई है। इसलिए बड़ा गहरा मारिफत का फिक्रा है जब आपने फरमाया कि तुम उनको खुदा की अमानत के तौर पर हासिल कर सके हो और उसके नाम से तुमने उनको जायज किया है। बस उनके बारे में अल्लाह ताला से डरते रहो और उनके लिए भलाई सोचा करो। लोगों मैंने तबलीग कर दी है, ऐ अल्लाह तू भी गवाह है। बार बार इस मौके पर हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने इस किस्म के फिक्रे दोहराए कि लोगों मैंने तबलीग कर दी और ऐ अल्लाह तू गवाह है। क्या मतलब है? मतलब है कि मैंने अमानतदार के सुपुर्द कर दी है। ऐ खुदा तूने मुझे जिसका इस बात का अमीन बनाया था मैंने उस अमानत में खयानत नहीं की। जिस तरह तूने फरमाया, जो कुछ तूने फरमाया, एक एक लफ्ज, एक एक हर्फ, एक एक शोशा, एक एक नुक्ता मैंने बनी नौ इंसान तक पहुंचा दिया है। और ये कहकर आप फरमाते तुम भी गवाह ठहरो। और फिर पूछा कि बताओ मैंने अमानत तुम्हारे सुपुर्द कर दी या नहीं कर दी। सब ने कहा या रसूलुल्लाह बिल्कुल सही फरमाया, आपने खूब अमानत का हक अदा किया, आपने पैगाम पूरे का पूरा हम तक पहुंचा दिया। फरमाया लोगों तमाम मुसलमान भाई भाई हैं, किसी मुसलमान के लिए अपने भाई का माल बगैर उसकी मर्जी के लेना जायज नहीं है। देखना मैंने तबलीग कर दी है, ऐ अल्लाह तू भी गवाह है और ऐ लोगों तुम भी गवाह ठहरो। میں نے تبلیغ کر دی ہے، میرے بعد تم لوگ کافر نہ بن جانا کہ ایک دوسرے کی گردنیں مارنے لگا۔ آج بدقسمتی سے عالم اسلام میں جو کچھ ہو رہا ہے وہ اس خطبہ وداع کی ٹوٹل نگیشن ہے، کلیتاً اس کے مضمون کے برعکس صورتحال ہمیں اسلام مسلمان ممالک کے معاشرے میں دکھائی دے رہی ہے۔ اس گزشتہ چند سالوں میں جتنے مسلمانوں نے جتنے مسلمانوں کی گردنیں ماری، گزشتہ 1000 سال میں انہوں نے غیروں کی گردنیں اتنی نہیں ماری۔ صرف ایران عراق جنگ میں مسلمانوں نے مسلمانوں کی اتنی گردنیں ماری ہیں کہ جو میں بیان کر رہا ہوں اس میں کوئی مبالغہ نہیں، گزشتہ 1000 سال میں غیروں کی گردنیں اتنی نہیں ماری۔ اور آج بھی یہ سلسلہ خونریزی کا مسلمان مسلمان کے درمیان اسی طرح جوش و خروش کے ساتھ جاری ہے۔ فرمایا میرے بعد تم لوگ کافر نہ بن جانا، کافر کی تعریف فرمائی کہ ایک دوسرے کی گردنیں مارنے لگو۔ میں تمہارے پاس ایک ایسی چیز چھوڑ چلا ہوں، اگر تم نے اس پر عمل کیا اور اس کو مضبوطی سے پکڑے رکھا تو کبھی گمراہ نہیں ہوگے، وہ اللہ کی کتاب ہے، خبردار میں نے تبلیغ کر دی ہے، اے اللہ تو بھی گواہ ٹھہر کہ میں نے تبلیغ کر دی۔ اے لوگوں، تمہارا رب ایک ہی ہے اور تم سب کا باپ بھی ایک ہی ہے، تم سب آدم سے ہو اور آدم مٹی کا پتلا تھا۔ یعنی انسان کو نہ صرف یہ ہے کہ انسانی وحدت کی تعلیم دی، اور چونکہ ہم توحید کی صدی میں اس رنگ میں داخل ہو رہے ہیں کہ بنی نوع انسان کو بھی امت واحدہ بنا رہے ہیں، اس لیے اس خطبے کا بڑا گہرا تعلق ہے آج کے مضمون سے۔ آئندہ صدی کے لیے ہمارے لیے ایک لائحہ عمل ہے، ایک عظیم الشان لائحہ عمل ہے، ایک ایسا خوبصورت چارٹر ہے بنی نوع انسان کے تعلقات کو امن اور صلح پر قائم کرنے کے لیے، کہ اس سے زیادہ خوبصورت چارٹر کبھی دنیا میں کہیں نہیں لکھا گیا۔ فرماتے ہیں تم سب آدم سے ہو اور آدم مٹی کا پتلا تھا۔ مٹی کا پتلا کہنے میں عجز کی طرف اشارہ ہے، عجز کی تعلیم دی گئی ہے کہ تم بڑی بڑی ڈھینگیں مارتے ہو، تھوڑی سی طاقتیں حاصل کر کے متکبر ہو جاتے ہو، تھوڑی سی دولت پا کر تم بے راہی اختیار کرنے شروع کر دیتے ہو، تو سنو کہ تم بالآخر مٹی سے بنائے گئے تھے اور یہ مضمون اس میں شامل ہے کہ مٹی کی طرف لوٹ جاؤ گے۔ بے شک بزرگ تو اللہ کے نزدیک تم میں سے وہی ہے جو تم میں سب سے زیادہ متقی اور پرہیزگار ہے۔ عربی کو عجمی پر کوئی وجہ فضیلت نہیں ہے۔ پہلے آپ نے عرب کا ذکر فرمایا ہے کیونکہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم عربوں میں سے پیدا ہوئے تھے، اس لیے اگر کسی قوم کی فضیلت کا تصور جواز رکھ سکتا تھا تو عربوں کی فضیلت کا تصور ہے جو جواز رکھ سکتا تھا، کیونکہ کائنات کا سب سے مقدس اور سب سے معزز وجود اور سب سے زیادہ متقی وجود عربوں میں پیدا ہوا۔ تو یہ دعویٰ فرمانے کے بعد یہ فصاحت و بلاغت بھی دیکھی ہے حضور اکرم صلی اللہ علیہ وسلم کی کہ کتنے عظیم مقام کتنی بلندیوں تک پہنچی ہوئی ہے۔ فرمایا تم میں سب سے زیادہ پرہیز معزز شخص وہ ہے جو سب سے زیادہ پرہیزگار ہے، اور آپ دوسری جگہ فرما چکے ہیں کہ سب سے زیادہ پرہیزگار میں ہوں، سب سے زیادہ متقی میں ہوں۔ تو مان خیال آیا کہ اس عزت کا اس اکرام کا تعلق عرب قوم سے نہ باندھ دیا جائے اور یہ نہ شروع ہو جائے کہ عرب اپنی فضیلت اور اپنی برتری کا دعویٰ کرنے لگے کہ چونکہ دنیا کا سب سے معزز انسان ہم نے پیدا ہوا تھا اس لیے بحیثیت قوم ہم سب سے معزز ہیں۔ فرمایا عربی کو عجمی پر کوئی فضیلت نہیں مگر تقویٰ اور پرہیزگاری سے۔ آج بھی اگر عرب متقی ہوگا تو وہ اس حد تک معزز ہوگا، اور اگر آج بھی کوئی عجمی متقی ہوگا تو اسی حد تک معزز ہوگا۔ اے لوگوں، میں نے تبلیغ کر دی ہے اور اے اللہ تو بھی گواہ ہے کہ میں نے تبلیغ کر دی ہے۔ لوگوں، تم سے عنقریب اللہ تعالیٰ میری بابت سوال کرے گا تو تم کیا جواب دو گے؟ سبوں نے کہا ہم گواہی دیں گے کہ آپ نے ہم تک پیغام پہنچا دیا اور حق رسالت ادا فرما دیا. امت کو نصیحت کرنے میں کوئی فروگزاشت نہیں کی اور تمام حجابات اٹھا دی. امانت الہی کو ٹھیک ٹھاک طریقے سے ہم تک پہنچا دیا. اس پر آپ نے بڑے اطمینان سے فرمایا کہ اے اللہ گواہ رہو اور اے اللہ گواہ رہے کہ یہ سب لوگ میری رسالت اور امانت کی گواہی دے رہے. بس اس سے زیادہ بہتر, اس سے زیادہ حسین, اس سے زیادہ اصلاح نفس کرنے والا اور کوئی پیغام میں سوچ بھی نہیں سکتا. اور اس آخری جمعے پر میں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی وہ جماعت کی یہی نصیحت پہنچاتا ہوں. اور جس طرح آپ نے اس کے بعد فرمایا کہ اے وہ لوگوں جو حاضر ہو, اس پیغام کو ان لوگوں تک پہنچاتے چلے جاؤ جو غیر حاضر ہیں, اور وہ آگے پھر ان لوگوں تک پیغام پہنچاتے رہیں جو غیر حاضر ہیں. اس لیے وہ سب لوگ جو اس پیغام کو سنتے ہیں یا بعد میں پڑھیں گے یا سنیں گے, ان سب کو میں یہی نصیحت کرتا ہوں کہ اس پیغام کو آگے پہنچاتے چلے جائیں اور پھر پہنچاتے چلے جائیں, اپنی نسلوں میں پہنچاتے چلے جائیں اور اپنی نسلوں کو نصیحت کرتے چلے جائیں, کہ وہ ہمیشہ اس پیغام کو زندہ رکھیں, الفاظ میں نہیں بلکہ اپنے اخلاق میں, اپنے کردار میں, اپنے اعمال میں, یہاں تک کہ ان کے خون کا ذرہ ذرہ اس بات پر گواہی دے کہ ہم نے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی اطاعت کی امانت کا حق ادا کر دیا ہے. اللہ تعالیٰ ہمیں اس کی توفیق دے. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. عباد اللہ رحمکم اللہ, ان اللہ یامر بالعدل والاحسان وایتاء ذی القربى وینہى عن الفحشاء والمنکر والبغی یعظکم لعلکم تذکرون. اذکروا اللہ یذکرکم ودعوہ یستجب لکم ولذکر اللہ اکبر.